یہ مشرک کس بات کے منتظر ہیں بجز اس کے کہ آ جائیں ان کے پاس فرشتے یا آ جائے آپ کے رب کا حکم۔ کذالک فعل الذین من قبلہم، یوں ہی ان لوگوں نے بھی کیا تھا جو ان کے پیش رو تھے، لیکن وما ظلمہم اللہ، اور نہیں زیادتی کی تھی ان پر اللہ تعالیٰ نے، ولیکن کانوا انفسہم یظلمون، بلکہ وہ خود اپنی جانوں پر زیادتی کیا کرتے تھے۔ ہوا کیا، فاصابہم سیئات ما عملوا وحاق بہم ما کانوا بہ یستخزئون، پھر ملی انہیں سزا ان کے برے اعمال کی اور گھیر لیا انہیں عذاب نے جس کا وہ مذاق اڑایا کرتے تھے۔ یہاں اللہ تعالیٰ نے مشرکین مکہ اور ہر دور کے مشرکوں کی ایک بہت بڑی غلط فہمی کا ازالہ کیا، اور وہ کیا کہ اگر ہم غلط کرتے ہیں، ہم ٹھیک نہیں ہیں، اگر ہم اس شخص کے راستے میں رکاوٹیں کھڑی کرتے ہیں جو اپنے خیال کے مطابق اللہ تعالیٰ کا بھیجا ہوا رسول ہے، تو پھر اللہ تعالیٰ ہمیں زبردستی پکڑ کیوں نہیں لیتا؟ ہم حرام کو حلال کرتے، حلال کو حرام کرتے، اپنی مرضی کا دین بنا لیتے، تو کیوں پھر اللہ تعالیٰ ہمیں نہیں پکڑ لیتا؟ تو یہاں اس کا جواب دیا گیا کہ اللہ کے ہاں ہر کام کے کرنے کا ایک وقت بھی ہے اور ایک طریقہ بھی ہے۔ جب وہ وقت آ جاتا ہے، جب مہلت پوری ہو جاتی ہے، تو اللہ تعالیٰ اس وقت پکڑتے ہیں۔ اس سے پتہ چلتا ہے کہ ہم اپنے بارے میں تو ہر کمی سوچتے ہیں، کسی دوسرے کے بارے میں بھی اگر کبھی یہ گمان آنے لگے کہ بھئی فلاں اگر برا ہے تو پھر پکڑ کیوں نہیں آتی، اچھا اگر گناہ گار ہیں تو پھر ان کے پاس اتنی رحمت کیوں ہے اللہ کی، اور یہ کیوں ہے، وہ کیوں ہے، تو خود سے اس کا فیصلہ نہیں کر لینا چاہیے۔ اللہ تعالیٰ ہر بندے کو مہلت دیتے ہیں، وقت کا انتظار کیا جاتا ہے کہ جب وہ وقت آ جائے گا، جب وہ کام ہونے لگے گا، تو پھر وہ کام ان کو کرنا پڑے گا۔ اس لیے کہا کہ ان کے فرشتوں کے مطالبے کوئی بات نہیں پورے ہوں گے، ملک الموت آئیں گے، اکیلے نہیں آئیں گے، ساتھ دوسرے بھی ہوں گے، اور عذاب کا فیصلہ، رب کا حکم آئے گا، اور ان سے پہلوں نے بھی ایسی باتیں کر کر کے اپنے خلاف اللہ کے غضب کو بھڑکایا تھا، لیکن جب ان کی پکڑ آئی تو پھر کسی کو بدر کے کنویں میں پھینکا گیا، کسی کو مچھر کے ساتھ مروایا گیا، کسی کو پانی کی لہروں کے اندر رکھا گیا۔ یہ سب کچھ اللہ کا ظلم نہیں تھا، بلکہ ولیکن کانوا انفسہم یظلمون، یہ اپنے نفسوں پہ خود ظلم کرتے تھے۔ فاصابہم سیئات ما عملوا، اس آیت سے ایک بات پتہ چلتی ہے، اور وہ کیا کہ دنیا میں کیے گئے کاموں اور آخرت میں ملنے والی سزاؤں میں مماثلت ہوگی، اور یہ دنیا میں بھی ہوتا ہے، جو کام ہم کرتے ہیں ویسا ہی ہمارے ساتھ معاملہ دنیا میں بھی ہوتا ہے اور آخرت میں بھی ہوتا ہے۔ اللہ تعالیٰ ان کی غلط فہمیوں کو دور کرتے ہیں کہ ایسا سوچ کے تم اپنے آپ کو خوش نہ رکھو۔ وَحَاقَ بِهِمْ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ، گھیر لیا اس عذاب نے جس کا یہ مذاق اڑایا کرتے تھے کہ آ کیوں نہیں رہا، آ گیا، آنا چاہیے۔ اسی لیے اگلی آیت میں اسی مضمون کو مزید کھول کے بیان کیا گیا۔ آیت 35، وَقَالَ الَّذِينَ أَشْرَكُوا لَوْ شَاءَ اللَّهُ مَا عَبَدْنَا مِن دُونِهِ مِن شَيْءٍ، اور کہنے لگے وہ لوگ جنہوں نے شرک کیا کہ اگر چاہتا اللہ تو ہم عبادت نہ کرتے اس کے سوا کسی اور چیز کی، نہ ہم بلکہ نحن ولا آباؤنا، نہ ہم اور نہ ہمارے باپ دادا، نمبر ایک۔ دوسری بات، ولا حرمنا من دونہ من شیء، اور نہ ہم حرام کرتے اس کے حکم کے بغیر کسی چیز کو، اور یہ عادت تو پہلوں کی بھی گزری، کیونکہ کذالک فعل الذین من قبلہم، ایسی ہی بے سر و پا باتیں کیا کرتے تھے ان کے پیش رو بھی۔ تو لہٰذا اے سننے والو، فہل علی الرسول الا البلاغ المبین، کیا رسولوں کے ذمے اس کے علاوہ اور بھی کچھ ہے کہ وہ صاف طور پر حکم الہی کو پہنچا دیں؟ یہاں پہ وہ مضمون پورا ہوتا ہے۔ کہتے تھے کہ ہم نے جانوروں کے لیے اپنے طور سے مختلف چیزیں بنا رکھی ہیں، اس کو کھا لو، اس کو نہ کھاؤ، اس کو مرد کھائیں، اس کو عورتیں کھائیں، تو کیا اللہ ہمیں روکتا کیوں نہیں؟ آج بھی بہت سارے لوگ یہی جملہ بولتے ہیں، کہتے ہیں اچھا اگر ہماری قسمت میں نہ ہوتا تو اللہ ہمیں روک لیتا، اچھا اگر ہم نے کیا تو پھر اللہ نے ہمیں روکا کیوں نہیں۔ یہ بات کہتے ہیں گناہوں پہ، ثواب پہ کوئی نہیں کہتا کہ بھئی ہم نے اگر اچھا کام کبھی کوئی کر لیا تو اجر کیوں ملے، اللہ کا حکم تھا۔ تو جب گناہ اللہ کے حکم سے کر کے ہم پریشان نہیں ہوتے، تو پھر نیکیاں کر کے پھر کیوں خوش ہوتے ہیں کہ ہم نے کچھ کیا ہے؟ پھر دوسری بات، یہاں اس پورے جملے میں ما عبدنا کا لفظ دیکھیے، اپنے جرم کا الزام اللہ پہ ڈال رہے ہیں. شیطان نے کیا کیا تھا؟ فبیما اغویتنی، اے اللہ تو نے مجھے اس انسان کی وجہ سے بہکا دیا. کہ بعض لوگ اپنے ہر گناہ کو دوسروں پہ ڈالتے ہیں، کوئی دوسرا نہ بھی ملے تو کم سے کم اللہ تعالیٰ پہ ڈال دیتے ہیں. اللہ تعالیٰ جبرن کسی کو نہیں روکتا. آپ دیکھیے کہ چھوٹی سی آپ کو مثال دے کے بات واضح کرنا چاہوں گی کہ دنیا میں امتحان ہوتا ہے، سب کو ایک ہی تاریخ پہ آنا ہے، ایک ہی وقت ہے، 9 سے 12 کا ٹائم ہے. سب کو اس دن ایک خاص مضمون کا ہے، کہاں سے لے کے کتنا سلیبس ہے وہ بھی سب کو پتہ ہوتا ہے. پابندی ہوتی ہے نا، پڑھنا کیا ہے، لکھنا کیا ہے، ڈیوریشن کیا ہے، نمبرز کتنے ہوں گے، کوشچن پیپر بھی سب کا ایک ہے. لیکن جوں ہی کو کمرہ امتحان میں آ گیا، اس کے بعد کیا ہر لکھنے والے اسٹوڈنٹ کے سر پہ کوئی بیٹھ کے کہتے یہ ضرور لکھو، یہ نہ لکھو؟ وہاں آ کے سب کے ساتھ ہی ہے. کوئی بہت اچھا لکھے، کوئی بالکل نہ لکھے، کوئی خالی صفحے چھوڑ دے، کوئی 10 لگا دے. بس یہ ہے اس دنیا کی کہانی. اللہ نے ہم سب کو اس دنیا میں بھیجا، مومن، کافر، فاجر، جو بھی اپنے آپ کو آج کہہ لے، سب کو ایک نصاب دیا، ایک ڈیوریشن آف ٹائم دی، سلیبس سب کا ایک ہے. لیکن انسان اس دنیا میں آنے کے بعد اس سلیبس کو فالو کر رہے ہیں کہ نہیں کر رہے، اس کے مطابق کر رہے ہیں، غلطیاں کر رہے ہیں، کچھ ٹھیک کچھ غلط کر رہے ہیں، یہ سب کی چوائس ہے. اللہ نے رکھے میں ایگزامینر کرامن کاتبین ان علیکم لحافظین، تمہارے سر پہ حفاظت کرنے لے کھڑے ہیں، تم کر لو تو مان لو، جو کرو گے تمہاری مرضی ہے، اگر تم نہیں کرتے تمہاری خوشی. تو اب بتائے کہ کیا یہ مسئلہ سمجھ آ گیا؟ کیا اللہ نے کہا ہے کہ تم لکھو سوالوں کے صحیح جواب کے نہ لکھو؟ جو محنت کرے گا ٹھیک لکھے گا لکھ لے گا، کوئی فلموں کی گانوں کی سٹوریز لکھ دے لکھ دے، اس کی مرضی. ہم اس دنیا میں جو کچھ کر رہے ہیں وہ اپنی فری ول سے کر رہے ہیں، لیکن کتنی دیر کرنا ہے، مہلت کتنی ہے، نہ کسی نبی کے ہاتھ میں اس کا کوئی سرا تھا، نہ ولی کے، نہ پیغمبر کے، یہ سراسر اللہ کے ہاتھ میں. پھر اس کو اسی بات سے سمجھے کہ جو یہ کہتے تھے کہ ہم سے وہ کھینچ کیوں نہیں لیتا پرچہ، ہم اتنے غلط کام کر رہے ہیں، پھر اللہ ہمیں زبردستی کیوں نہیں روک لیتا؟ تو پھر اس کی مثال ہے، 3 گھنٹے آپ ایگزامینیشن ہال میں بیٹھے ہیں، کوئی ایگزامینر آپ کو اس لیے نہیں اٹھا کے بھیج سکتا کہ آپ بیٹھے ہوئے کیوں ہیں، صرف لکھ کیوں نہیں رہے، آپ بیٹھے رہے ہیں، آپ لکھ رہے ہیں، تیرے نہیں روکے گا. وہ کب پکڑے گا آپ کو؟ 3 گھنٹے پورے ہو جائیں گے، اس سے پہلے وارننگس آئیں گی، 3 کے بعد آپ نہیں رک سکتے. یہی ہے بات کہ جب مہلت پوری ہوگی اللہ اٹھا کے لے جائے گا، فرشتے آئیں گے. باقی بات ہے نبی کی حیثیت یہاں کیا ہے، بلاغ المبین، وہ ایک انسٹرکٹر ہیں، اس ایگزامینیشن ہال میں بیٹھنا کیسے ہے، آئے گا کیا، پڑھنا کیا ہے، وہ ایک ٹیچر ہو سکتے ہیں، وہ لوگوں کو اس کی تیاری کرانے والے ہو سکتے ہیں. لیکن نبی چیٹر نہیں ہوتے اس ایگزامینر کی طرح جو چپکے چپکے بوٹیاں دے دے، اچھا یہ لکھ لو، یہ سوال آنا ہے. نہ نبی پہلے سے پیپر بتاتے ہیں کہ بھائی تھوڑے پیسے لے لو، آؤ میں تمہیں بتاؤں تمہارے ساتھ کیا ہوگا. نبی جسٹ ایک پیغمبر ہے، اور یہ کوئی پہلی بات نہیں. وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا، اور ہم نے بھیجا ہر امت میں ایک رسول جو ان کو تعلیم دے رہا تھا. کیا تھی تعلیم نبیوں کی؟ ہر دور میں، آج کی نہیں، نبی کے دور کی نہیں، بلکہ ہر دور کی یہی تعلیم تھی. یہ پرچہ بتایا جا رہا ہے کہ اس دنیا کے کلاس روم میں آنے کے بعد ہر انسان کو جو پرچہ حل کرنا ہے اس کا مین کمپلسری کویسچن کیا ہے، ان عبد اللہ، ایک اللہ کی عبادت کرو. اور یہ کب ہوتی ہے؟ جب واجتنب الطاغوت، طاغوت سے دور رہیں. جب تک زندگی سے طاغوت نہیں نکلتے تب تک ایک اللہ کی عبادت ہوتی نہیں ہے. لفظ طاغوت ہم نے پیچھے بھی پڑھا آیت الکرسی کے فوراً بعد، ہر وہ سرکش طاقت، قوت، نظام جو اللہ کے مقابلے پہ روکے، جبرن کوئی کام کرانا، کوئی حکم دینا. میں سمجھتی ہوں کہ طاغوت کون ہے؟ جو اللہ کو ناراض کر کے خود کو راضی کروانا چاہے. ہر وہ شخص جو اللہ کا نافرمان بنا کر اپنا فرما بردار بنانا چاہے وہ طاغوت ہے. وہ شوہر، بیوی، بچے، گھر والے، دوست، ساتھی، سارے ہو سکتے ہیں. کبھی کسی کا کوئی ایسا مطالبہ کہ کچھ نہیں ہوتا، اللہ ناراض ہوتا ہے، ہونے دو، میں خوش ہو جاؤں گا تمہارے اس کام سے، میری خوشی کی خاطر کر لو. میں کہتا ہوں، میں مجبور کرتا ہوں، میں دھمکی دیتا ہوں، میں پیار سے کہتا ہوں، میں فائدہ دوں گا، میں نقصان دوں گا، یہ سارے کام کرنے، کرانے، کہنے والا شخص طاغوت ہے. अल्लाह ने क्या कहा, इज तनीबा जीम नून बा जनबा। इज तनाब पर ये लफ्ज़ कहाँ गुजरा है, जुनाबत को भी जुनाबत कहते हैं, वही लफ्ज़ है ये। यानी जिस तरह तुम गंदगी से बचते हो, इज्तनाब करते हो, वैसे तागूत से इज्तनाब करो, क्योंकि जब तक तागूतों से बचा नहीं जाता अल्लाह की इबादत हो ही नहीं सकती। बस आप यहाँ बैठे हैं, अगर यकसुई ना हो, खटखट लगी रहे, आना जाना लगा रहे, आप नहीं पढ़ सकते। इसी तरह याद रखिए कि अल्लाह की ज़ात और अल्लाह की किताब, इनमें ये मुमासलत है, क्योंकि अल्लाह का कलाम है। मैं बोल रही हूँ, मेरा दिल चाहता है आप खामोश रहें। कुरान के अल्लाह का कलाम, अल्लाह भी चाहता है कि जब बंदा बोले, कोई मैं बोलूँ या मेरा कलाम पढ़ा जाए तो दूसरे ना बोले। और कितनी गुस्ताखी होती है जब एक बोल रहा हो तो दूसरा भी बोले, चाहे आप और आपका बच्चे क्यों ना हो। आप कहते पहले मेरी सुनो। आप इमेजिन करें, एक माँ बोल रही है और साथ बच्चा भी बोलना शुरू हो जाए, शोहर बोल रहा है तो बीवी भी बोले, बजाते खुद ये बात बड़ी बुरी लगेगी उसको कि मैं बोल रहा हूँ तो पहले बात तो बुरी सुन लो। जो लोग अल्लाह की बातों के आगे अपनी बातें करते हैं, राय देते हैं, नबी के कॉल के आगे, नबी के फरमान के आगे अपने कॉल पेश करते हैं, वो तागूत बन जाते हैं बाज़ औक़ात। आज भी बहुत सारे मुसलमानों के तागूत कोई काफिर या कोई फासिक किस्म के बुत और ऐसी चीज़ें नहीं हैं। कई लोग दीन के रंग में दीन ही को तागूत बनाए बैठे हैं। किसी के इमाम का कॉल उसके रास्ते का तागूत बना हुआ है, किसी उस्ताद की बात तागूत बनी हुई है, किसी मुर्शिद किसी पीर किसी की बैत तागूत बनी हुई है। आप बस समझ लें कि दो बड़े बड़े साइन हैं जिसमें से हमने गुजरना है जन्नत में जाने के लिए। एक इस डोर के ऊपर लिखा हुआ है अल्लाह, काल अल्लाह, और उस एंट्रेंस पे लिखा हुआ है काल रसूल। इन दो से गुजरने वाला बचेगा, और इसके रास्ते में छोटी ऑब्स्टिकल, छोटी रुकावट, बड़ी हो, कोई इधर डंडी लगा के रोक रहा है, पहले इधर रुको, टैक्स दो मुझे, फिर मुझे बताओ क्यों जा रहे हो, किधर जा रहे हो, कोई वहाँ रुक जाए, कोई बीच में धागा बांध दे, हर बंदा तागूत है जो हमें भागते हुए जाने से रोक सके। हर बंदा अपनी असल के एतबार से जन्नत की तरफ भागना चाहता है, कोशिश करना चाहता है, लेकिन जब लोग उसको रास्ता नहीं देते तो कुछ लोग तो ढह पड़ते हैं और कुछ लोग ऐसे होते हैं चल पड़ते हैं। वो कहते हैं होते हो तो फिर दो गाड़ी के नीचे इसको। आप देखिए जो ड्राइवर्स होते हैं, अगर कोई उनको बिला वजह तंग करे तो वो कहते हैं मैं चला रहा हूँ गाड़ी, वो निकल जाएंगे, वो सारी हर्डल्स तोड़ देंगे। इस ज़िंदगी के सफ़र में भी जिसको अल्लाह की तरफ जाना है, जिसको अल्लाह की बंदगी का हक देना है, उसको कई तागूतों को अपनी गाड़ियों के नीचे देना पड़ेगा, अना कुचलनी पड़ेगी। ज़ात बिरादरी मुआशरा ख़ानदान उसकी बातें उसके रस्म व रिवाज को पाँव की नोक के नीचे देना पड़ेगा। और ये चीज़ लोग नहीं पसंद करते, इसलिए लोगों को कुरान का पढ़ना पढ़ाना इसलिए नहीं पसंद आता। आप कहें हम सिर्फ फ़ज़ाइल और अमाल के लिए पढ़ने जा रहे हैं, हम बरकत के लिए पढ़ने जा रहे हैं, हम पढ़ेंगे ताकि तुम्हारी जॉब और अच्छी हो जाए, तुम्हारे घर में बरकत बरसने लगे, तुम्हारे बच्चे के रिश्ते हो जाए, आपको दरवाज़ों तक लोग छोड़ने आएंगे, सारा ख़ानदान भेजेगा, घर खुशी खुशी भेजेंगे। लोग क्यों नहीं अल्लाह के कलाम की तरफ आने को पसंद करते, क्योंकि इसके बाद वजतनेब तागूत होता है। आप कह लें कि सिर्फ अनेबुदुल्ला की बात करें तो इबादत के नाम पर भी लोग आपको छोड़ेंगे, लेकिन इबादत की असल जो इज्तनाब तागूत है उसकी तरफ आने से लोग रोकते हैं। क्या फिर क्या होता है, रोकेंगे तो सबको, हर्डल तो सबके रास्ते में लगा हुआ है, टोल टैक्स सबके लगे हुए हैं, बैरियर लगे हुए हैं, गनमैन खड़ा है, गेट बंद करके खड़ा है, लेकिन कुछ लोग फमिन हुम मन हदल्ला, कुछ तो सारी रुकावटों को अबूर करके अल्लाह की तरफ से मिली हुई रहनुमाई को लेने लगता है। चलो जी मैं तो जाऊंगा, देखो फिर कौन है जो मुझे रोकता है। और वो ही जाएगा जो सही रास्ते पे होगा। इमेजिनेशन में अगर आ रहा है तो साथ ही देखे कि ये दो दरवाज़ों से ही गुजरना है। कोई कहता है अच्छा इधर रुकावट है, मिसाल आप देखें ना हमारे इस हॉल को ही, कि अगर इधर से आपको गुजरने नहीं देता, आप कहते हैं अच्छा वो जहाँ खालदाबाजी बैठी है वहाँ भी एक डोर हो, मैं उधर से गुजर जाऊँगा, दोनों जगह रुकावट है, तो कोई कहे अच्छा ये खिड़की तोड़ के गुजरूँ, नहीं, ये खिड़की तोड़ना ही असल में इज्तनाब करना है, ये असल में असल शाहरा को छोड़ के पगडंडियों पे जाना है। बाज़ लोग काल अल्लाह और काल रसूल की शाहरा को छोड़ के दीन ही के नाम पे अपनी मर्जी की बातें इधर उधर कर रहे हैं, कहाँ पहुँचेंगे, क्योंकि रास्ता जाते ही इधर से है। आप इधर से जाएंगे आप वहाँ रिसेप्शन में नहीं पहुँचेंगे, बाहर गिरेंगे, इधर से जाएंगे तो आप टॉयलेट की तरफ निकलेंगे, असल पहुँचेगा वही जो सीधे रास्ते पर जाएगा। उलझना छोड़ दें लोगों से, बेमकसद बातें करना छोड़ दें, कम बोलना शुरू कर दें, बहुत बड़े बड़े प्लान्स अपने बताने छोड़ दें, गरजना छोड़ दें, बरसें, इबादत करें, दिल के अंदर अल्लाह की बंदगी को लाएं, वो ईमान की ताकत दिल में लाएं जो तागूतों से मुकाबला करने के लिए चाहिए होती है। खाना खाते हैं तो पेट भरता है तो फिर ताकत मिलती है। अल्लाह के रास्ते में बंदगी करने के लिए तागूतों से जो मुकाबला करना होता है ना, उसके लिए भी इंसान को एनर्जी की ज़रूरत होती है। उसमें अल्लाह से ताल्लुक़ मजबूत करें। वो किसी का किसी तरह होता है, किसी को नफिल पढ़ के मिलता है, किसी को वजीफ़ा करके मिलता है, किसी को ज़िक्र करके मिलता है, किसी को अल्लाह के रास्ते में बोल के मिलता है, किसी को सुन के मिलता है, किसी को किसी मस्जिद की सफाई करके मिलता है, या आप ख़ुद ढूँढें, या आपकी अपनी फितरत है। जाना असल मकसद क्या है कि आपने अल्लाह ताला की तरफ जाना है। अब जब जाने लगेंगे अल्लाह ताला फिर देखिए कि आपको कैसे देगा। आप कह सकते हैं कि अनेबुदुल्ला अगर दवा है ना, तो वज तनेबुद तागूत परहेज़ है। जो डॉक्टर, जो मरीज़ दवा तो खा ले लेकिन परहेज़ ना करे, वो भी सेहतमंद नहीं होता, उसका भी इलाज मुमकिन नहीं होता। ज़रूरत होती है इस बात की कि वो इलाज के साथ साथ परहेज़ भी करे, रोके अपने आप को, बचाए अपने आप को। पीछे सूरह हूद आयत 105 में भी हम पढ़ चुके कि फरीकुम फिल जन्ना, एक फ़िरका, एक गिरोह, एक इंसानों का गिरोह जो है वो जन्नत में जाएगा और दूसरा जो है वो जहन्नुम में जाएगा। असल बात यह है कि जो बंदा जिस रास्ते से गुजरेगा वो वहीं पहुंचेगा, और अल्लाह ताला ऐसे लोगों को फिर हिदायत नहीं देता जिनको हिदायत नहीं चाहिए होती। वमिन्हु मन हक्कत अलैहि दलाला, और कुछ ऐसे भी हैं जिन पर तो गुमराही मुसल्लत हो गई, स्टैम्प्ड ठप्पा लग गया, अल्लाह हमारे दिलों पे न लगाए, कल्ला बलरान आला क़ुलूबिहिम वला ठप्पा, जिनके लिए अल्लाह ताला ने फैसला ही कर लिया कि अब ये नहीं बचेंगे, इनको छोड़ दो। इतनी तकलीफ़ होती है इस हिस्से को पढ़ के, ऐसे लगता है कि किसी के बारे में डॉक्टर ने कह दिया कि अब इसको सेहत नहीं होगी, अब इसके दिन गिने गए, अब इसकी उम्र पूरी हुई, जो खाना था खा लिया, जो पीना था पी लिया। जिस पे गुमराही मुसल्लत हो जाए, आप ज़रा इस अरबी लफ्ज़ को सोचें, हक्कत अलैहि दलाला, मुझे ऐसे लगता है कि कोई बैठा हुआ है और उसके सर के ऊपर जो भिन 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 करके कोई चीज़ उसके ऊपर सवार हुई हुई है, जैसे हमारे यहाँ उर्दू में कहते हैं कि किसी के सर पे सवार होना। ऐसे लगता है कि यहाँ अल्लाह ताला बता रहे हैं कि एक ऐसा किरदार जिसके सर पे गुमराही सवार हो चुकी है, मुसल्लत हो चुकी है, जो अपने आप को बहुत ज़्यादा गुमराही में रखता है। देखिए, कभी कुछ लोगों के रवैये आपने देखे होंगे, ऐसे लगता है कि ये नहीं बोल रहे, शैतान बोल रहा है। हमारे यहाँ कहते हैं किसी को भूत का बुखार चढ़ गया, किसी के सर पे जिन सवार हो गए। माँ की होश नहीं, बात कैसे कर रहा हूँ, बाप की होश नहीं, बच्चे को नहीं, किसके आगे बोल रहा हूँ। इस तरह कुछ लोग इस तरह मस्तियों में आ जाते हैं तागूत के असर में आने की वजह से, कि फिर उनका हाल क्या होता है, हक कतले हिद्दलाला साबित हो गई, जम गई, सर से पाँव तक अपने उसके अंदर रह गए, फिर ऐसे लोग बच नहीं सकते। अल्लाह किसी से जबरी इताअत नहीं करवाता, बड़ी नापायदार होती है जबरी इताअत। अंदर से जो चेंज आता है ना वो कायम रहता है, इस्तकामत ही मिलती तब है जब अंदर से हो। आप देखिए कि कोई शख्स कमज़ोर हो, बीमार हो, रंग पीला है, आप उसकी स्किन पे कुछ लगाएं ताकि रंग लाल हो जाए, आप उसके स्किन पे कुछ मलें, तेल मलें, फ़ायदा होगा? वक्ती सिर्फ देखने में स्किन चमकने लगेगी, असल ताकत कब आती है, जब अंदर से ताकत उठे। कहते हैं इसको कोई ग़िज़ा दो, इसको विटामिन दो, इसको एनर्जेटिक चीज़ें दो। इसी तरह याद रखे, ये जो कुरान हम हर दिन कानों के रास्ते से ले रहे हैं ना अंदर, जब तक ये दिल के अंदर से बाहर नहीं निकलेगा बात नहीं बनेगी। और यहाँ देखिए, इज तनेबुत तागूत है, ये एक बड़ा खूबसूरत नुक्ता है, इस पर गौर करके देखेंगे तो आपको दीन का मिजाज समझ आएगा कि तागूत से उलझना नहीं है बल्कि इज्तनाब करना है। हमारे बस में नहीं है तागूतों से मुकाबला करना। बस आप जा रहे थे, सामने पत्थर है, आप कहते इसको हटाओ फिर जाऊँ, लो मैं देखना अपनी गाड़ी मारती हूँ इसको, मारे आपकी गाड़ी की लाइट टूट जाएगी, आपकी गाड़ी का बोनट खुल जाएगा। नहीं, हर बंदा अपने मुआशरे के, अपने इर्द गिर्द, अपने घर ख़ानदान के तागूत को ढूंढे और फिर इज्तनेबू, रास्ता बदलो, इंडिकेटर दे दो चाहे ना दो, हल्के से खिसक जाओ, वो देखते ही रह जाए किधर गया। आप उनके हाथ से निकल जाइए। अगर आप इजाज़त लेके जाएंगे कि मैं छोड़ के जा रही हूँ, मैं पत्थर से टकरा रही हूँ, आप मेरा रास्ता छोड़ दें, तो वो उससे भी बड़ा पत्थर लाएंगे। पहले तो ऐसी बेखबरी में आपके रास्ते में एक पत्थर पड़ा था ना, वो चार लोगों को भी इधर खड़ा कर देंगे कि अच्छा पीछे एक बंदा भी मर जाएगा अगर तुमने यहाँ गाड़ी खड़ी की। और ये है वो एक नुस्खा, जिसने भी इसको आजमाया वो कामयाब हुआ। सहाबा कराम और हमारे ईमान में यही फ़र्क था, वो जिस चीज़ को हक समझते थे फिर डट जाते थे, ई बी शी नहीं करते थे, अच्छा क्या होगा, अच्छा अबू जहल को कैसा लगेगा, मैं इजाज़त ना ले लूँ। देखिए तो हज़रत उमर जब मुसलमान हुए तो क्या हुआ था, ला इलाहा इल्लल्लाह। और उसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि उमर ज़रा अपना इस्लाम छुपा के रखना भी, क्योंकि अभी बड़े आगाज़ के दिन थे। पर उमर कहाँ डरते, बाहर निकले सोच रहे भला मेरे इस कुफर को छोड़कर इस्लाम में आने से किसको सबसे ज़्यादा अफसोस होगा, हर बंदे को पता होता है। अच्छा अबू जहल, अब हम होते क्या कहते, अबू जहल का सामना ही ना करना, सीधा गए। कहते हदीस में सीरत में आता है कि अपने तलवार की टकटकी, तलवार की जो नोक थी ना, उससे घर का दरवाज़ा खटखटाया, आगे से अबू जहल, हाँ क्या हाल है खिताब दोस्त, कहा अबू जहल, बात लंबी है लेकिन उसका खुलासा दो चार बातें करके कहा, अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्न मुहम्मद रसूलुल्लाह। और रिवायात में आता है कि अबू जहल पे लर्जा तारी हो गया, उसको कुछ समझ नहीं, उसने जल्दी से अपना दरवाज़ा बंद करके ख़ुद को अंदर बंद करा कि मेरी जान छोड़ो, कहीं ये तलवार मेरे ऊपर ही ना चल जाए। ये है वजतन बुत्ताखुत, ये जुर्रत, ये ईमान का बात है, यही है इस्तकामत। देखिए बंदे की कदर ही ये है, हमारी वैल्यू दूसरों की नज़रों में कब होगी, जब हम स्टैंड ले सकते हैं। छोटी सी घरेलू मिसाल देती हूँ, अमूमन लोगों को ऐसी मिसालें समझ आती हैं। मसलन एक लड़की नई नई शादी होकर आती है, हालांकि सहारा तो अल्लाह का होता है लेकिन माँ बाप ने शुरू से शिर्क सिखाया होता है कि कोई मुश्किल हुई तो मियाँ को कह देना, आगे लगा देना। अब बीवी के सामने तो मियाँ आए तो कि तुम सच्ची, तुम अच्छी, तुम ये हो, तुम बड़ी अच्छी, लेकिन घर वालों के सामने एक जुमला ना उसके हक में बोले, भीगी बिल्ली बन जाए, तो बीवी को घर वालों की बातों का सदमा कम होगा। इसका ये होगा कि अल्लाह के बंदे तू मुझे सच समझ के फिर नहीं खड़े हुए, हाँ वो उसको और गुस्सा आएगा। बिल्कुल यही बात, जब हम दिल से मान गए कि अनेबुदुल्ला ये मेरा रब है, इसको छोड़ के जाऊँ कहीं, इसका दामन छोड़ूंगी तो मैं जाऊँगी किधर, फिर हम क्यों लुढ़क लुढ़क के भागते हैं ख्वाहिशों की तरफ। यकीन करें ये भी सिर्फ हमारा एक, वो कहते हैं ना, भागते चोर की लंगोटी से, हाथी निकल गया अब गुनाहों की दुमे नहीं जाने दे रहे। सोच लो, मान लो, फैसला कर लो, यही है ज़िंदगी, यही लाइफ स्टाइल है, यही पसंद है मेरे रब को, अल्लाह तू राज़ी मैं भी राज़ी, अनेबुदुल्ला बस तू मेरी पसंद बदल दे। ये जो लफ्ज़ है ना, ये अपनी पसंद को बदल के अल्लाह की पसंद में बदलने का नाम है। बाज़ लोग कहते हैं नहीं नहीं बदलेंगे, क्यों नहीं बदलना, बस ज़रा 60 साल के हो लें, ज़रा सारे बच्चों की शादियाँ कर लें, कभी नहीं बदलेंगे, लिख लें वो बातें। जो ये इस इंतज़ार में बैठे हुए ना कि 60 साल के होके गुनाह छोड़ेंगे, हर दिन उनके लिए नंबर एक कमज़ोरी का होगा। दूसरी बात यह कि उस गुनाह की आदत पुख्ता हो चुकी होगी। फिर तीसरी बात है जुर्रत कम हो चुकी होगी, जवानी में जुर्रत ज़्यादा होती है, जिसको छोड़ना है अभी छोड़ेगा, क्योंकि आज ताकत भी है, अभी हिम्मत भी है, अभी आदत भी पक्की नहीं, और अब पता जो लग गया, बारिश बरसे और उस वक़्त अगर मिट्टी में से खुशबू ना आई तो क्या वो मिट्टी बारिश खुश्क होगी तो आएगी। कुरान की बारिश पड़े दिल पे फिर परवाह नहीं रहती। हज़रत फातिमा उमर की बहन कहने लगी, हो गए तुम अपने घर में भाई, मैं नहीं हाथ लगाने दूंगी इस कुरान को, क्योंकि ये पाक कलाम है, तू गंदा है, तू अभी मुशरिक है। कहने लगे तुझे जुरत कैसे हुई, कल तक तू मेरे आगे बोलती नहीं थी, तब कल और बात थी, आज अल्लाह की समझ आ गई है। ये जुरत आती है ना फिर काम होता है। ढीली ढीली लकड़ियाँ कभी भी बेस में नहीं लगती, बल्कि वो तो पहले ही निकल जाती हैं। घुन लगी हुई लकड़ियाँ किसी इमारत की बुनियाद में लग जाएँ, आप ज़रा सोचो उस इमारत का हाल क्या होगा। क्यों सहाबा कराम को इतने साल, 13 साल आजमाइशों की भट्टियों में डाला गया, असल में अल्लाह उन गीली लकड़ियों को सुखा रहे थे। देखिए पूरी शरीयत इतनी बड़ी आती है, अगर हाथों में इमेजिन करें तो पूरी शरीयत इतनी बड़ी है, ये 13 साल के बाद 10 सालों में से भी सिर्फ 2 सालों में दी गई। आज भी इस कुरान को जो मेरे और आपके सामने है ना, इस पूरे कुरान को अगर आप जमा करें, ये देखें जो मेरे सामने है, इसके 700-800 कुछ सफ़े हैं, सुभान अल्लाह 1440 सफ़े हैं, अगर कोई वक्त मिले ना तो इसकी आयतों को कुछ छांटे। और छठी मियां अल्हम्दुलिल्लाह ये 1440 सफ़ों में सिर्फ 200 सफ़ों पे अहकाम आते हैं, नमाज कैसे पढ़ो, रोज़ा, हज, ज़कात, मामलात, निकाह, विरासत, तबलीग, बाकी इसके 1200 से ज़ायद जो सफ़े हैं ना वो क्या हैं, अनेबुदुल्लाह वज्तनिबुत्तागूत, एक अल्लाह के बनो और इन तागूतों से लड़ो। पूरा एक कुरान हमें तौहीद सिखाता है, लेकिन हम पूरे कुरान पढ़ पढ़ के पढ़ चुके होते हैं, चार चार कुरान पढ़ के पढ़ा भी रहे होते हैं, लेकिन जहाँ बात आती है तागूत की कहते हैं नहीं, फिर इनको तो ये अच्छा नहीं लगेगा ना। किसको अच्छा लगेगा कि आप अल्लाह के बन जाएं? लोग आप कहते नहीं हुकूकुल इबाद, रिश्तेदार, ख़ानदान, बिरादरी, मुआशरा, असल बात पता क्या है कि लोगों का आप उनका हक दें, बिल्कुल दें, लेकिन लोगों की एक कमज़ोरी होती है जिसमें हम खुद भी हैं कि लोग कभी सिर्फ अपने हक से खुश नहीं होते। लोग कब खुश होते हैं? जब आप अल्लाह का भी थोड़ा सा हक उनको दें। शौहर खुश होंगे कब? जब आप थोड़ा सा अल्लाह का भी हक दें। आप शौहर के बर्तन धोएं, कपड़े धोएं, इस्त्री करें, खाना गर्म पकाएं, आप उनके लिए शावर के लिए पानी रखें, एवरीथिंग जो एक अच्छी बीवी को करनी चाहिए कर ले। आप सिर्फ एक हुक्म उनका ना माने जिसमें अल्लाह की नाफरमानी है, वो आपके हाथ में पकड़ाएंगे आपकी सारी खिदमत। तो लोगों को लोगों का हक देंगे, फिर बंदों को बंदों का। और ऐसा बंदा कभी किसी से नहीं डरता, आंखों में आंखें डालता है उमर की तरह। लोग कहते हैं कि इस्लाम बंद कमरों में था, यहाँ तक कि उमर मुसलमान हुए, पहली दफ़ा खाना काबा में जाके ओपनली लोगों ने इबादत की थी, उमर की ढारस थी, तकबीर की आवाज़ से मक्का की पहाड़ियाँ गूंज उठी थी जब एक उमर मुसलमान हुआ। दुआ करे अल्लाह एक उमर हमें भी दे दे कि जो आंखों में आंखें डाल के बात कर सके कि क्या तागूत है माशरे के। आज हम क्यों इतने ढीले हैं? ढीले लोगों पे ढीली मदद आती है, ढीला काम ढीला होता है। पूरी आपकी मशीन वो सारी लुढ़क बुड़क रही होगी ना, कोई काम की नहीं होगी, चलेगी तो आवाज़ें बनाएगी, चलती चलती गाड़ी रुक जाएगी, कहीं ये मसला, कहीं शोर भी है, तमाशा भी बना हुआ है, हाँ हूँ और करना ना कराना। ईमान, और ये ईमान ही बंदे को जिताता है। ये चार इंटे बुनियादों में लग जाएं, फिर ऊपर आप शतीर की छत डाल लें, फिर आप तिनकों की डाल लें। आपको पता है मस्जिद नबी की पहली छत खजूर के सिट्टों की थी, छतों से कुछ नहीं होता, ऊपर अल्लाह ने बड़ी मजबूत छत डाली हुई आसमान की। सिर्फ कोशिश क्या है, बुनियाद मजबूत हो। पीछे आप देखें कि अल्लाह ने इतनी प्यारी मिसाल दी कि बुनियादें खोखली होती हैं शिर्क के साथ, खोखली बुनियादों वाले गिर गए, छतें उनके सर पे पड़ी, खुद ही मर गए अंदर। कैसे कौमे लूत की बस्तियों को अल्लाह ने उठा के आसमान से उछाला, और उम्मत मुस्लिमा ने कोई अल्लाह से मुआहदे नहीं लिए हुए कि तुम करो जो मर्जी, तुम जाओ तागूत की तरफ भाग भाग के। ये हैंकी पैंकी बातें भी अल्लाह को नहीं पसंद होती, हमें भी नहीं अच्छी लगती। कोई बंदा हमारे सामने आए तो क्या बड़े अच्छे आप, बहुत अच्छे ये वो, फिर आप किसी ऐसे बंदे के सामने जाए जो आपको बुरा कहता, आपके नहीं कहते तो आप भी ठीक हैं, समझ नहीं आता क्या है ठीक है, नहीं इसका तो अंदर फुरकान ही नहीं है। जब एबदुल्ला होता है ना, ये दोनों बिल्कुल मुझे ऐसे लग रहा है जैसे क्रिस क्रॉस, ये एक डंडी जो है ये एबदुल्ला की और दूसरी इज्तने वो तागूत की है, ये दो मिलते हैं तो क्या बनता है देखें, क्रॉस। पूरी दुनिया के सामने आप एक क्रॉस बन के खड़े हो जाते हैं क्योंकि मुझे अल्लाह समझ आ गया। फिर वो बीबी सुमैया हो, बीबी आसिया हो, वो हज़रत बिलाल हो, सारी कहानी आप सुन चुके हैं। ये फ़मिन हो मन हदल्ला व मिन हो मन हक्कत अलैहि दलाला, ये कोई अचानक फ़ैसला थोड़ी है, नौज़ुबिल्लाह अल्लाह ज़ालिम है, चलो तुक्का लगाते हैं, चलो इनको सबको जन्नत दे दो, इनको जहन्नम दो, ये कैसे हो सकता है? ये बंदे के अमल, उसके किरदार, उसके अंदर उसके करतूत उसके सामने कल आएंगे। मैं जो आज बड़ी बातें आपके साथ कर रही हूँ मत गलत फहमी में आए, कल मेरे सामने क्या आएगा जो मेरा अंदर होगा। और वो क्या होता है जब आप अकेले होते हैं रब के साथ। क्लासरूम में तो सबको रब बड़ा याद आता है, यहाँ क्या मुश्किल है? मस्जिद में जाएं आपका खुद ही दिल चाहता है नमाज़ें पढ़ें, हरम में जाएं आपके आंसू ही नहीं ख़त्म होंगे। असल बात क्या है कि वज्तनिबुत तागूत की तरह। और जिस चीज़ को अल्लाह ने ईमान की मजबूती का सबब बनाया, आज के मुसलमान ने उसी बात का सहारा लेके सारी चीज़ें जायज़ कर ली, इसलिए आज मुसलमान की मदद नहीं हो रही, इसलिए आज हमारे साथ भी वही हालात हैं कमोबेश जो गैर मुस्लिमों के साथ हैं, कि इज्तनेबुत तागूत नहीं है, एबदुल्ला है फिर भी इबादत के ज़ाहरी ढांचे के साथ। پھر بھی گئے گزرے دور میں کچھ پڑھ ہی لیتے ہیں نمازیں، روزے، حج، قرآن سے محبت بھی بڑی ہے، اجتنب الطاغوت نہیں ہوتا۔ اور یہاں مجھے ایک جملہ یاد ہے، کوئی ایک ساتھی تھی پانچویں پارے میں، شاید چھٹے کے بیچ میں، انہوں نے کچھ کلاسز لی تھی، وہ جب بیٹھتی ہیں کہتی ہیں مجھے وہ جملہ نہیں آپ کا بھولتا۔ میں نے کہا کیا؟ اور مجھے اکثر بتاتی ہیں، اور وہ کہتی ہیں کہ جو اللہ کام کے وہ کرنے آسان ہوتے ہیں، لیکن جس سے اللہ روکے اسے رکنا مشکل ہوتا ہے۔ اس سے کچھ ملتا جلتا جملہ کبھی بولا تھا، وہ ان کو یاد رہ گیا کہ اللہ کی مرضی کے کام کرنے بہت آسان ہے۔ ابھی ہم یہاں بات کریں کہ چلے آج اس کمرے کو صاف کرتے ہیں، کئی ساتھی تیار ہو جائیں گے، کر لیتے ہیں کر لیتے ہیں، اور کسی سے روک دیا جائے کہ گندگی نہ ڈالیں یا کرے، وہ مشکل ہوتا ہے۔ ہم گناہوں کے ساتھ اپنے دامن کو گندا بھی کرتے رہتے ہیں، اور ساتھ نمازیں پڑھ پڑھ کے اپنے آپ کو صاف بھی کرتے ہیں۔ اللہ تعالیٰ کہتے ہیں کہ تم نے اگر ایسے لوگوں کو دیکھنا ہے تو جاؤ، فسیر و فل اردی، زمین میں جا کے سیر کرو، فن ضرو کئی فقان عاقبت المکذبین، پھر اپنی آنکھوں سے دیکھو کس قدر عبرتناک انجام تھا رسولوں کو جھٹلانے والوں کا، رسولوں کی تعلیمات کو جھٹلانے والوں کا، قرآن کو جھٹلانے والوں کا۔ اب ہم کہاں سیر کر کے جائیں، قریش مکہ تو جاتے اور قوم عاد اور سمود کی بستیوں میں دیکھتے، ہمارے لیے تو آج صرف اسکرین پہ بیٹھ جانا ہی کافی ہے، کھڑکی سے باہر دیکھ لیں تو انجام آپ کو دکھیں گے۔ آج جھٹلانے والی قوموں کا جو حال ہو رہا ہے، اللہ کی پناہ، چمکتے چہرے اور دل کالے، اداس، غم، ڈپریشن، پریشانیاں، دکھ، کچھ خوشی کی ہلکی سی رمک نہیں ہے ان کی زندگیوں میں۔ اونچی دکان پھیکا پکوان والی کیفیت دکھتی ہے۔ اللہ کہتے ہیں ملو لوگوں سے، گھلو ملو، جو دیکھو۔ آج کہتے ہیں فیلڈ ٹرپس بڑا ماڈرن طریقہ علم حاصل کرنے کا، اللہ 1400 سال پہلے ہمیں کہہ رہے ذرا دوسروں کو بھی دیکھ لیا کرو، خود جس گھاٹی میں گرنے لگے ہو پہلے گرے وہ کو پوچھو سناؤ کیا گزری تھی، کوئی غلط کام کوئی کر رہا تھا پہلے اسی سے پوچھ لو کہ تمہارے ساتھ کیا ہوا، آپ کے نہیں وہ تو کافر تھا اس لیے کرا تو اس کا سر یہ ہوا، میں مسلمان کروں گی مجھے اللہ دیکھنا اسے پکڑے گا، کیوں گھاٹی سے نکالے گا، چیخیں نکل جاتی ہیں، اللہ اوپر سے پھندا ڈالے گا بھی نہ تو گردن گھٹے گی۔ جب مسلمان بھی وہی کرنے لگے جو کافر کرتا ہے، اللہ کو غیرت آتی ہے، اللہ کا سارا غصہ مسلمان پہ، کافر کے لیے کہ فلاں نقیم الحم یوم القیامتی وزنا، ہر جمعے کو یہ سبق پڑھاتا ہے اللہ ہمیں سورہ کہف میں سے، کافروں کے لیے نہیں میں ترازو رکھوں گا، وہ تو بلا مقابلہ فیل ہے۔ بھائی آپ میں سے جس نے رجسٹریشن نہیں کرایا ہم اسے کیوں ٹیسٹ لیں، ٹیسٹ تو آپ کا لینا ہے، آپ انرول ہوئے، آپ نے اپنی محبت کی بات کی، ہمارا سارا غصہ آپ پہ ہوگا۔ راہ چلتے کو کسی کو ہم روکیں گے وقت پہ کیوں نہیں آئے؟ پھر نہیں آئے نہیں آنا، ہم نے کب کہا تھا ہم آئیں گے؟ سارا اللہ کا غصہ جو ہے وہ اس مسلمان پہ جو مکذب ہے، یا لفظ دیکھ لیجئے کافر نہیں ہے، پچھلے انبیاء کی قومیں کافر قومیں نہیں تھیں، مکذب تھی۔ تو آج کے مسلمان تو ماشاءاللہ بہت ہی بات ماننے والے ہیں۔ اللہ اکبر، اگلی آیت میں ایسے لگتا ہے کہ اللہ ٹھنڈا کر دیتے ہیں دل کو، کہ ان تحرص علی ہداہم فان اللہ لا یہدی من یضل وما لہم من ناصرین۔ اللہ کے نبی کے دل میں بڑی تڑپ تھی، صحابہ کہتے ہیں کبھی کبھی بات کرتے ہوئے اللہ کے نبی اتنے جوش میں آتے کہ آپ کے کندھوں کی چادر جو تھی وہ گر جاتی تھی۔ حرص کتنی ہوگی اللہ کے نبی کو، آپ سوچیے تو صحیح، ہم نے تو وہ جہنم آنکھوں سے بھی نہیں دیکھی، اللہ کے نبی کو تو دکھائی بھی گئی تھی، ہم نے تو آسمان کے پردوں کے پیچھے سے وہ جنت عدن اور وہ جنتیں دیکھی نہیں جس کی جھلک اللہ کے نبیوں کو دکھائی گئی تھی۔ تو اللہ تسلی دیتے ہیں کہ آپ خواہ کتنے ہی حریص کیوں نہ ہو کہ یہ ہدایت لے آئیں، ان کے ہدایت یافتہ ہونے کی آپ کتنی ہی حرص کیوں نہ کر لیں، مگر اللہ ہدایت نہیں دیتا۔ جو لوگ مسلسل سرکشی کرتے ہیں اور گمراہ ہو چکے ہیں، اور ان کی کوئی پھر مدد نہیں کرے گا۔ دیکھیں جو خود نہ اپنی مدد کرے اس کو کون مدد کرے گا؟ کہتے ہیں کہ بچہ خود نہ اگر کوشش کرے دنیا میں آنے کی تو ماں کی کوشش سے بھی نہیں آ سکتا۔ کوئی نیچے گرا ہو جب تک وہ خود اوپر نہ آنا چاہے کوئی نکال سکتا ہے اس کو کسی کنویں میں سے؟ تو گناہوں کی دلدلوں سے، غلط ناجائز چیزوں کی دلدلوں سے وہی نکلے گا جو خود نکلنا چاہے گا۔ سمندر میں ڈوبتا شخص آپ اس کو پکڑے کبھی نہیں بچے گا اگر وہ خود تیرنا نہ چاہے۔ کہتے ہیں زور لگاؤ، کوشش کرو، ہمت کرو، چلو شاباش۔ بچہ چلنے لے چلتا گرتا ہے، ماں کہتی ہے اٹھو اٹھو چلو، اور جو بچہ اپنی جگہ سے ہی نہ اٹھے اسے کون اٹھائے گا؟ اگر ہم جو ہینڈی کیپ ہو کے بیٹھے ہوں اپنے دین کے ساتھ، ہم نہیں آ رہے، پھر کہتے ہیں اللہ نکالتا ہی نہیں ہمیں گناہوں سے، حرام سے نکالتا ہی نہیں۔ بڑی خواہش ہے، بڑی نیت ہے، کہاں خواہش ہے؟ آپ نے صرف ایک خبر کا نام خواہش رکھا ہوا ہے، وہ صرف آپ کی خبر ہے کہ آپ کو یہ نہیں کرنا کام، या नहीं चलना, ये नहीं खाना, ये नहीं देखना, ये नहीं करना, पहले खुद कोशिश करो। और अंदर से एनर्जी मिलती है तो बंदा उठता है, बीमार को देख लें, बच्चे को देख लें, और जो खुद ना उठे वमा लहुम मिन नासिरीन। देखिए कितना गहरा रब्त है ना, जो खुद ना निकले उसको कौन निकाले। अब इसके नीचे ये दोनों मिसालें अगर आप लिख लेना कि दलदल में फंसा खुद ना निकले उसे कोई नहीं निकाल सकता, कितने लोग हैं आप उनको बिठाएं, बुलाएं, प्यार से बुलाएं, फ़ोन करें, बिठाएं, जो भी आपकी हर मुमकिन ख्वाहिश है आप उनके साथ अच्छे अखलाक रखें, आप उनकी खिदमत करें, और बात तो हद में बढ़ के उनके गुनाह की दावतें भी मानते हैं कि चलो कोई बात नहीं, ये हमारी नेकी की मानेंगे। वमा लहुम मिन नासिरीन, क्योंकि वो खुद नहीं मदद कर रहे अपनी, अभी उन्होंने रियलाइज़ ही नहीं किया, सिर्फ एक चैनल पे आई हुई खबर उन्होंने सुनी है। और आम हालात क्या है, जब उनको पता चलता है आखिर ज़मीर में कुछ ना कुछ चुभन तो होती है, हर बंदे की होती है। देखिए सिर्फ माँ अपने बच्चे को डांट के सोए ना, ऐसे बच्चे को गलती से डांट दे, गुस्सा आया होता है बच्चे को डांट दे, मासूम बच्चा जो बोलेगा भी नहीं, किसी को शिकायत नहीं लगाएगा कि मेरी माँ ने मुझे डांटा, लेकिन आप देखिए चंद मिनट के बाद माँ के दिल में कुलक आता है, फिर उठ के अपने बच्चे को गले से लगाती है, प्यार करती है, मेरा बच्चा हा? जो गुनाह करके सोते हैं ना कुलक आता है। अब एक तो ये एहसास बड़ा कीमती होता है कि चलो कोई बात नहीं, गुनाह के बाद ही हुआ, हो गया, डूबने के बाद हुए हो गया, लेकिन उसके ऊपर फिर शैतान हमला करता है, सो जाओ अभी नहीं सुबह आई, अभी सो जाओ, अभी बहुत ज़िंदगी है, नो प्रॉब्लम। अब वो गिल्ट जो अंदर है ना उसको कैसे दबाते हैं, वक्समु बिल्लाहि जहद अईमानिहिम, और बड़ी शद्दोमत से अल्लाह की कस्में खाते हैं, क्या ला यबसुल्लाहु मन यमूत, अल्लाह हरगिज नहीं दोबारा ज़िंदा करेगा जो एक बार मर गया। ये फिर देखिए दूसरा कचोका शैतान का, ये सारे हम तागूत की किस्में पढ़ रहे हैं, उठने भी लगता है गरीब बच्चा के चलो उठो कुछ कर लूँ, तो शैतान फिर सुलाते हैं, नहीं नहीं किसने नहीं जीना मरना, ये बड़ी बातें हैं, आज मरे किसने पूछा। ये है वो एहसास जो बंदे से फिर गुनाह कराता है, फिर उठ के तैयार हो जाता है। हम कहते हैं सुनते हैं तो बड़ा बड़ा डर लगता है, फिर बाद में पता नहीं क्या होता है, सुनते हैं तो बड़ा शौक आता है, फिर पता नहीं क्या होता है, रमज़ान आता है तो बस ऐसे लगता है कि ज़िंदगी बदल गई। तो ये रमज़ान के जाते ही क्या होता है, वो ये होता है, सो जाओ बड़ी नेकियां कर ली हैं, देखना अब अगले साल रमज़ान में फिर आएंगे, उमरा करेंगे, हज पे जाएंगे, कुछ तो चांद तो अल्लाह का फिर महीने के बाद दिखता है, कुछ लोग तो साल के बाद दिखते हैं रमज़ान के रमज़ान, कई ज़मीन के टुकड़े मस्जिदों के रोते होंगे सारा साल कि रमज़ान में तो लोग बाहर सड़क पे नमाज पढ़ते थे, अब तो हम तरस गए इनके सजदों के निशानों से। वो कौन होते हैं, वो कौन गहरा सोते हैं जो ऐसी कस्में खा के बैठे होते हैं। ये खुद को एहसास दिलाने वाली बात है, कुछ नहीं होना, नो ना ऐसी बात थोड़ी, लोग डॉक्टर तो ऐसे ही कहते रहते हैं, ये मौलवियों की बातें हैं। कहा नहीं मौलवी की नहीं है, बला वादन अलैहि हक्का, हाँ ज़रूर ज़िंदा करेगा, ये उसका पक्का वादा है और उस पर लाजिम है कि इसको पूरा करे। ये किसी सियासी लीडर का वादा थोड़ी है, ये किसी चापलोसी शख्स का वादा थोड़ी है, ये अल्लाह की ज़ात का वादा है। वलाकिन अक्सर अन्नासि ला यालमून, लेकिन अक्सर लोग इस हकीकत को नहीं जानते, क्योंकि ला यालमून है, इल्म नहीं रखते। किस बात का इल्म नहीं रखते, कि इनको दोबारा ज़िंदा किया जाएगा। इल्म बंदे को जगाता है, और वो इल्म ही नहीं है जो बंदे के सोए हुए ज़मीर को ना जगा दे। हम अपनी तकरीरों में अना को जगा देते हैं, शऊर को जगा सकते हैं, लेकिन सोया हुआ ज़मीर इल्म की हल्की हल्की आवाज़ों से उठता है। हर दिन उठेंगे, सोएंगे, उठेंगे, आखिर एक बंदे को आप देखे उठाए ना, कोई एक दफ़ा आके ज़ोर से उठाए, उठो, फिर चला जाए, वो उठे बुड़बड़ा के दो लफ्ज़ बोलेगा, फिर गहरी नींद सो जाएगा। कौन उठता है, दो मिनट बाद। फिर आपने कभी अपने अलार्म लगाए होंगे, अलार्म लग गया, आप कहते लग गया, चलो चुप करके सब्र से सुनते रहो, जो ये अलार्म बंद आप फिर सो गए, फिर क्या होता है, सोए तो फिर सूरज भी निकल गया। लेकिन आजकल माशाल्लाह अलार्म भी ऐसे आ गए, वो हर पाँच मिनट बाद बोलते हैं, फिर बोलते हैं, फिर बोलते हैं, फिर आप कहते इसने तो बोलना नहीं बंद होना, मैं ही उठ जाऊँ। और अपना अलार्म ज़रा अपने से दूर रखा करें प्लीज़, इतनी के बेड से उतर के जाना पड़े और उसको के खूब बजे, फिर क्या होगा, जब बंद करने जाएंगे तो फिर खड़े होंगे तो खुद ब खुद ही फिर आपका दिल चाहेगा मैं टॉयलेट भी यूज़ कर लूँ, चले अब लाइट ही चला दूँ, ज़रा देखूँ टाइम क्या हुआ है, तो फिर उठ ही जाएंगे। इसलिए ये मुसलसल अलार्म बोलते रहने चाहिए, कभी कभी का सुना, कभी कभी का पढ़ा ज़्यादा फ़ायदा नहीं देता। لِيُبَيِّنَ لَهُمُ الَّذِي يَخْتَلِفُونَ فِي، تاکہ واضح کر دے ان پر وہ بات جس میں وہ اختلاف کیا کرتے تھے۔ کون سی بات کا اختلاف تھا؟ کہ لَا يَبْسُ اللَّهُ مَنْ يَمُوت۔ آج کے دور میں تو مسلمانوں کو اس پہ یقین کرے شک ہو گیا کہ ہم دوبارہ زندہ ہوں گے، کہتے ہیں ایسے ہی بس ایسی باتیں کرتے ہیں، دیکھتے ہیں کیا ہوگا کیسے ہوگا۔ کہا یہ سارے اختلافوں کا حال تمہیں خوب پتہ چل جائے گا۔ وَلِيَعْلَمَ الَّذِينَ كَفَرُوا أَنَّهُمْ كَانُوا كَاذِبِينَ، اور یہ سب ہوگا بھی کیوں؟ مرنے کے بعد دوبارہ زندہ ہونا، تاکہ کافر خوب جان لیں کہ بلا شبہ وہی جھوٹے تھے۔ دیکھیے کافروں کی بات کر دی اللہ نے کہ اس دن ان کو پتہ چلے گا کہ ہم جھوٹے تھے۔ اللہ تعالیٰ نے آپ دیکھیے کہ تین دلیلیں دی ہیں قیامت کے دن اٹھنے والی۔ کافر بڑے وسوخ سے کہتے تھے قیامت نہیں آئے گی، اللہ کی قسمیں بھی کھا لیتے، کہا نہیں غلط فہمی آئے گی، قبروں سے نکالے جاؤ گے، اللہ کے سامنے پیش کیے جاؤ گے، اور اللہ کے وعدے سچے ہیں، ہر بندہ وہاں جائے گا اور پیش کیا جائے گا، اور آئے گا وہ ضرور یہ فیصلہ۔ ہاں، اور اب کہا کہ دیکھو اس دن پتہ چلے گا کہ جن لوگوں نے اس پہ عمل کیا تھا ان کی زندگی اگر فرق تھی تو دوسروں کو سے آج ان کا انجام بھی فرق ہے۔ میں کبھی اپنے آپ کو چٹکی کاٹ کے سوچتی ہوں، اب دیکھیں کہ اپنی ہم زندگی کو تھوڑا سوچیں، کبھی آپ بھی بیٹھ کے سوچتے ہی ہوں گے نا، ایسے لگتا ہے کہ پلک جھپکنے میں وقت گزر جاتا ہے نا۔ آپ میں سے کسی کو ابھی بھی اپنا بچپن یاد ہوگا، بچوں کا ہی بچپن دیکھ لیں، آپ کے سامنے بڑے بچے ہوئے ہیں تو اکثر مائیں بیٹھ کے باتیں کرتی ہیں، یہ ایک سال کی تھی تو یہ کرتی تھی، دو گزر گیا نا۔ اسی گھڑی کو آگے لے کے جائیں، اور میں کبھی خود کو یقین دلاتی ہوں کہ واقعی ابھی میں اس دنیا میں ہوں کہ وہاں ہوں، ہوگا نا آخر، اللہ نے کہا دے وعد اللہ ہی حق کا۔ اب دل میں خیال ایک آ جاتا ہے کیسے ہوگا، اتنی بڑی دنیا، اس کو اس کو ادھر مارنا کرنا، کا انما قولنا لشیئن، ہمارا فرمان کسی چیز کے لیے جب ہم ارادہ کر لیں، اذا اردنا ہو، کیا ہوتا ہے، ان نقول له کن فیکون، تو ہم بس اتنا کہتے ہیں کہ ہو جا اور وہ ہو جاتی ہے۔ اللہ کے نبی نے فرمایا کہ اسرافیل سور کو منہ کے ساتھ لگائے ہوئے رکھے ہوئے ہیں، یہ نہیں کہ اللہ کے حکم کے بعد ڈھونڈیں گے کدھر گیا سور، جیسے ہم میں سے اکثر ڈھونڈتے ہیں کام کے وقت پین، ملتا بھی نہیں اور دیکھا پھر پین چلتا بھی نہیں، ہاتھ میں تیار، بالکل جس پوزیشن میں کسی کو پھونک مارنی ہوتی ہے اس طرح کھڑے ہوں گے، اور کن کہیں گے اور قیامت کا دھماکہ ہو جائے گا۔ کبھی بھی بلاسٹ ہوتا ہے تو ایک دم ہی ہوتا ہے، کبھی جنریٹر پھٹے، کوئی بھی ٹرانسفارمر پھٹے، کوئی پہلے سے بتا کے ہوتا ہے، حادثے تو اچانک ہی ہوتے ہیں۔ اس طرح قیامت کے دن وہ ہوگا کہ کوئی بندہ اس کا انکار نہیں کر سکے گا۔ حدیث میں آتا ہے کہ قیامت اتنی اچانک آ جائے گی کہ دو لوگ کپڑے کا لین دین کر رہے ہوں گے، بھاؤ تاؤ کر رہے ہوں گے، اور کپڑا کاٹنے والا جو ہے اس نے ابھی کپڑا پھاڑا نہیں ہوا ہوگا، تو قیامت اس سے پہلے آ جائے گی۔ ہم کس کھیت کی مولی ہیں، اس قیامت کو تو چھوڑیں، موت کی قیامت جو ہر بندے کے سر پہ اٹک رہی ہے وہ کتنی قریب ہے۔ تو یہاں ہم سب اپنا محاسبہ کر سکتے ہیں، کیسی زندگی گزر رہی ہے۔ سورۃ نحل آیت اسی میں 77 میں بھی آئے گا کہ وما امر ساتی الا کلمح البصر، قیامت کا معاملہ بس پلک جھپکتے کا ہے۔ دیکھیے کتنی دیر لگتی ہے پلک جھپکنے میں، آپ نے یہاں بیٹھے ہوئے ہزاروں بار پلٹ لی ہوگی ایک گھنٹے میں، تو پھر اللہ کو قیامت لاتے ہوئے کتنی دیر لگے گی۔ دعا کریں کہ ہمارے دل کھل جائیں، یہ قرآن تو پورا ہو ہی جائے گا اللہ کے حکم سے، اس کا کام ہے، لیکن دل نہ کھلے تو بڑی محرومی ہے۔ بند برتن کے اوپر جتنا مرضی پانی ڈالتے جائیں وہ لڑک جائے گا، ادھر سے ادھر جائے گا، ادھر سے لڑک جائے گا، اور برتن کھلتا ہے نا، تھوڑے سے بھی پانی کے گھونٹ اندر چلے جائیں تو اس کو نرم کر دیتا ہے۔ اللہ دلوں کو کھول دے، پھر قرآن کی یہ بارش اس پہ جائے۔ سبحان ربی کر رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ۔ یہاں پہ تلاوت سنتے ہیں،
هل ينظرون إلا أن تأتيهم الملائكة أو يأتي أمر ربك كذلك فعل الذين من قبلهم وما ظلمهم الله ولكن كانوا أنفسهم يظلمون فأصابهم سيئات ما عملوا وحاق بهم ما كانوا به يستهزئون. وقال الذين أشركوا لو شاء الله ما عبدنا من دونه من شيء نحن ولا آباؤنا ولا حرمنا من دونه من شيء كذلك فعل الذين من قبلهم فهل على الرسل إلا البلاغ المبين. ولقد بعثنا في كل أمة رسولا أن اعبدوا الله واجتنبوا الطاغوت فمنهم من هدى الله ومنهم من حقت عليه الضلالة فسيروا في الأرض فانظروا كيف كان عاقبة المكذبين. إن تحرص على هداهم فإن الله لا يهدي من يضل وما لهم من ناصرين. وأقسموا بالله جهد أيمانهم لا يبعث الله من يموت بلى وعدا عليه حقا ولكن أكثر الناس لا يعلمون. ليبين لهم الذي يختلفون فيه وليعلم الذين كفروا أنهم كانوا كاذبين. إنما قولنا لشيء إذا أردناه أن نقول له كن فيكون.